नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
प्लाइवुड निर्यातका नीतिगत गाँठाहरू फुकाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने शिक्षा मन्त्रीको प्रतिबद्धता।
विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ।
कमजोर संचार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी प्रश्न गर्न नसक्ने संचार मन्त्रीको भनाई। संचार क्षेत्रलाई जिम्मेवार र सुदृढ बनाउन आह्वान।
स्वकीय सचिव नियुक्तिमा विगतको व्यतिथि तोड्ने रासोपाको कडा निर्देशन। अन्य दललाई पनि सुशासनको सन्देश। खुला प्रतिस्पर्धा र न्यूनतम स्नातक तहको योग्यता अनिवार्य। महामन्त्री आचार्य भन्नुहुन्छ,
दुरुपयोग 1% पनि नहोस् भन्ने आशय त हो नि।
भारतमा प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मध्यरातमा भिडियो सन्देश। दोषीलाई कडा कारवाहीका लागि नयाँ कानून ल्याउने र फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा।
तत्काल परीक्षाएं लेना बहुत जरूरी था।
र आज शुक्रबार कला साहित्यमा नेपाली गीत संगीतमा बढ्दो विकृति, लोकप्रियताको दौड कि सृजनात्मक संकट।
कार्यक्रम सुरु गरौँ। प्लाइवुड र काठजन्य सामग्री निर्यातको अवरोध हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन सम्बन्धी प्रसङ्गबाट। नेपालबाट प्लाइवुड र काठजन्य वस्तुको निर्यात बढाउन देखिएका नीतिगत र प्राविधिक अवरोधहरू हटाउन सरकारले चासो देखाएको छ। सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात समितिका प्रतिनिधिहरूसँगको छलफलपछि प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल आवश्यक कार्यविधि बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। विशेष गरी फाइटो सेनिटरी र फ्युमिगेसन सर्टिफिकेट सम्बन्धी कार्यविधि नहुँदा प्लाइवुडका ढोका तथा अन्य काठजन्य सामग्रीको निकासी रोकिएको व्यवसायीहरूको गुनासो थियो। महासङ्घका निर्यात समिति सभापति होम प्रसाद दाहालका अनुसार कच्चा पदार्थको साटो प्रशोधित वस्तु निर्यातलाई प्रवर्धन गर्ने र भारतीय मापदण्डसँग नेपाली मापदण्डको समकक्षता कायम गर्ने विषयमा पनि छलफल भएको छ। मुलुकमा सञ्चार माध्यमको सङ्ख्या तीव्र रूपमा बढेको छ। विशेष गरी प्रविधिको विकाससँगै अनलाइन र मल्टिमिडिया पत्रकारिताले नागरिकलाई सूचना सहज पहुँच त दिएको छ, तर यससँगै भ्रामक सूचना, अश्लीलता र गैर व्यावसायिक अभ्यास पनि उत्तिकै फस्टाएको छ। यसै सन्दर्भमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कमजोर सञ्चार माध्यमले सरकारलाई बलियो प्रश्न गर्न सक्दैनन् भन्दै सञ्चार क्षेत्रलाई मर्यादित र सुदृढ बनाउन नयाँ कदम चालिने सङ्केत गर्नुभएको छ। आज अनलाइन टिभी पत्रकार सँगसँगको छलफलमा मन्त्री तिमल सिन्हाले दर्ता बिना चलेका मिडियालाई कारवाही गर्ने चेतावनी दिनुभएको छ। मिडियामा देखिएको यो विकृति र नियमनको बहस सम्बन्धी यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
नेपालमा अनलाइन तथा मल्टिमिडिया पत्रकारिता नयाँ मेन स्ट्रिम वा मूलधारका रूपमा स्थापित भइरहेको छ, तर दर्ता नगरी सञ्चालन हुने गाली बेइज्जती र भ्रामक सामग्री पस्किने प्रवृत्तिले गर्दा सिङ्गो पत्रकारिता जगतकै साखमाथि प्रश्न उठ्न थालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संख्यात्मक रूपमा हजारौं कमजोर र गैर जिम्मेवार मिडिया हुनुभन्दा सीमित तर गुणस्तरीय र विश्वसनीय संचार संस्था हुनु मुलुकका लागि हितकर हुने स्पष्ट पार्नु भएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री तिमल सिन्हाले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै सो नियमन र कानूनको दायराभित्र रहेर मात्रै संचार माध्यम चल्नुपर्नेमा जोड दिनुभयो। गैर जिम्मेवार सामग्री, गाली बेइज्जती, अश्लील तथा भ्रामक सामग्री प्रकाशन र प्रसारण गर्नेमाथि कानून अनुसार कडा कारवाही हुन्छ। दर्ता बिनै चलेका मिडियालाई तुरन्त कानूनी प्रक्रियामा आउन विभागलाई निर्देशन दिइसकिएको छ। कमजोर मिडियाले न त सरकारलाई प्रश्न गर्न सक्छन्, न समाजप्रति उत्तरदायी हुन सक्छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। अहिले आम संचार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदा तयार भइरहेको छ, जसलाई छिट्टै सार्वजनिक गरी सरकारवाला संघ सुझाव लिइने सरकारको तयारी छ। यता अनलाइन टिभी पत्रकार संघ नेपालले भने अनलाइन मल्टिमिडियालाई व्यवस्थित कानूनी दायरामा ल्याउन पत्रकार र कन्टेन्ट क्रिएटर बीच स्पष्ट विभाजन गर्न र पत्रकारको लाइसेन्स प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ। प्रेस स्वतन्त्रताको नाममा अराजकता फैलन दिनु हुँदैन भने नियमनका नाममा सरकार नियन्त्रणमुखी पनि बन्नु हुँदैन। डिजिटल युगमा अनलाइन मिडियालाई व्यवस्थित र उत्तरदायी बनाउन सके मात्र यसले सुशासन र लोकतन्त्रलाई बलियो बनाउन सक्छ।
संघीय संसदका सांसदहरूलाई शाखा अधिकृत सरहको निजी स्वकीय सचिव उपलब्ध गराउने सरकारको निर्णयसँगै फेरि एउटा पुरानो र संवेदनशील प्रश्न सतहमा आएको छ। हाम्रा जनप्रतिनिधिलाई स्वकीय सचिव चाहिएको हो कि आफन्तलाई जागिर? विगतमा श्रीमान सांसद हुँदा श्रीमती, छोराछोरी वा नजिकका नातागोतालाई स्वकीय सचिव बनाएर राज्य कोषबाट तलब बुझ्ने व्यतिथि सामान्य जस्तै बनेको थियो। तर यसपटक सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूका लागि कडा आन्तरिक निर्देशन जारी गर्दै नातावादमाथि पूर्ण रोक लगाएको छ। अर्कोतर्फ स्वकीय सचिव दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता समेत भएको छ। आखिर स्वकीय सचिवको आवश्यकता र यसभित्रको राजनीतिक नियत के हो? थप विवरण सहित सहकर्मी दिनेश लुइटेल।
सांसद हुनु भनेको केवल नीति र कानून निर्माणमा सीमित रहनु होइन, नीतिगत बहस, कानूनको मस्यौदा अध्ययन र जनताका गुनासो सम्बोधन गर्ने गहन जिम्मेवारी पनि हो। यस्ता प्राविधिक र बौद्धिक काममा सांसदलाई सहयोग गर्न स्वकीय सचिव वा विज्ञ टोलीको आवश्यकतालाई कसैले नकार्न सक्दैन। तर नेपालको संसदीय अभ्यासमा स्वकीय सचिवको पद र सुविधा र सहयोगभन्दा बढी आफन्त व्यवस्थापन र घरेलु जागिरको थलो बन्दै आएको छ। विगतमा कतिपय सांसदले आफ्नै श्रीमती, छोरा वा भतिजालाई स्वकीय सचिव नियुक्त गरे। कतिपयले त कागजी रूपमा मात्र नाम देखाएर राज्य कोषको तलब आफै बुझेका उदाहरण पनि सार्वजनिक भए। यस्तै विगतका गम्भीर व्यतिथिलाई दोहोरिन नदिन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूका लागि कडा आन्तरिक निर्देशन जारी गरेको छ। एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पूर्ण रूपमा निषेध मात्र गरिएको छैन, स्वकीय छनौटको अन्तिम स्वीकृति संसदीय दलले गर्ने रासोपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो।
पार्टीको विधानले नै नातावाद कृपावादलाई निषेधै गरेका छ नि त, सो त्यही स्पिरिटमा स्वकीय छान्दाखेरि पनि आफ्नो जुन विधानले भनेको नातावादको जुन दायरा छ परिवारको, त्यो दायरा भन्दा बियोन्डका मान्छेहरूलाई मात्रै छान्ने भन्ने कुरालाई रिइम्फेसाइज मात्रै गरेका हो। त्यस पछाडि मेरिटको कुराहरू पनि छ, फ्री कम्पिटिसनको कुराहरू छ, होइन, व्यक्ति छान्दाखेरि चाहिँ कस्तो व्यक्तिलाई बढी ध्यान दिने अथवा कस्तो व्यक्तिहरूलाई अलिकति बढी प्रायोरिटी दिने भन्ने पार्टमा समावेशिताको कुराहरू पनि हामीले त्यहाँ इन्कर्पोरेट गरेका छौँ, होइन। सो आइडिया भनेको चाहिँ एउटा सांसदले कुन दायराभित्र रहेर चाहिँ स्वकीय छान्ने भन्ने कुरा मात्रै हो। स्वकीय छान्दाखेरि चाहिँ मेरिटमा ट्रान्सपेरेन्ट वेमा, होइन, अकाउन्टेबल व्यक्तिहरू छान्नुहोस् सो द्याट नागरिकको जुन करको चाहिँ दुरुपयोग 1% पनि नहोस् भन्ने आशय त हो नि।
राष्ट्रपालले खुला प्रतिस्पर्धा, न्यूनतम स्नातक तहको शैक्षिक योग्यता, प्रविधि मैत्री क्षमता र अनुसन्धान कौशल भएका व्यक्तिलाई मात्र संसदीय दलको अन्तिम स्वीकृतिमा नियुक्ति गर्ने स्पष्ट कडी बनाएको छ। पारिश्रमिक सिधै बैङ्क खातामा जाने र कुनै पनि प्रकारको आर्थिक हिनामिना भएमा कडा अनुशासनको कारवाही गर्ने चेतावनी समेत दिइएको छ। राष्ट्रपालले आन्तरिक सुधारको प्रयास गरिरहँदा सरकारले राजपत्र मार्फत सांसदहरूलाई स्वकीय सचिव दिने गरी गरेको निर्णय भने सर्वोच्च अदालत पुगेको छ। अधिवक्ता प्रेमराज सिलवालले दर्ता गर्नुभएको रिटमा स्पष्ट कार्य विवरण र योग्यता बिना राज्य कोषको अरबौं रुपियाँ खर्चिनु सुशासन विपरीत भएको दावी गरिएको छ। तथापि यो बहस केवल अदालतको फैसला वा एउटा दलको निर्णयमा मात्र सीमित रहनु हुँदैन। सुशासन कुनै एक दलको एजेन्डा वा राष्ट्रपाको मात्र दायित्व होइन, यो सिङ्गो मुलुक र आम नागरिकले खोजेको आधारभूत व्यवस्था हो। यदि राज्य कोषको स्रोत प्रयोग गरेर सांसदलाई सुविधा दिने हो भने त्यसको उपयोग कतिको जनउत्तरदायी र पारदर्शी हुन्छ भन्नेमा अन्य पुराना र स्थापित दलहरूले पनि रासोपाको यो कदमबाट सिको गर्न आवश्यक छ। नातावाद र कृपावादको संस्कृतिलाई तोडेर योग्यता र क्षमतालाई प्राथमिकता दिने संस्कार नबसेसम्म सुशासनका नारा कागजमै सीमित हुन्छन्। रासोपाको यो कडा निर्देशनले अन्य दलहरूलाई पनि आफ्नो परिपाटीमा पुनर्विचार गर्न झकझक्याएको छ। स्वकीय सचिव सुविधा मात्र होइन, सांसदको कार्य सम्पादन बढाउने औजार हो। यसलाई आफन्त पाल्ने माध्यम बनाउने कि जनताको काम चुस्त बनाउने विज्ञ जोड्ने थलो? रासोपाको आन्तरिक निर्देशनले एउटा स्पष्ट मानक तय गर्ने प्रयास गरेको छ। आशा गरौँ सुशासनको यो हावा अन्य दलहरूसम्म पनि पुगोस्।
कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धी एउटा प्रसङ्ग। भारतमा चिकित्सा क्षेत्रको स्नातक तह निट युजी प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको विषयलाई लिएर चौतर्फी विरोध र असन्तोष बढिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा एक भिडियो सन्देश मार्फत कडा कानुन ल्याउने घोषणा गर्नुभएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
हिजो मध्यराति 12 बजे आफ्नो एक्स अकाउन्ट मार्फत 3.5 मिनट जतिको भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुबावट सामान्य विषय नभई लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्त पीडादायी भएको बताउनु भएको छ। उहाँले यो मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गर्न निर्देशन दिइसकिएको र सम्भावित नयाँ कानूनको मस्यौदामाथि शुक्रबारकै मन्त्री परिषद बैठकमा छलफल हुने जानकारी दिनुभयो। सो विधेयक आगामी साता संसदमा प्रस्तुत गरी यथाशीघ्र पारित गराउने सरकारको तयारी छ। थप जानकारी दिनुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,
पेपर लिक घटना से अब तक पिछले 2.5 महीनों में अनेक बीत कदम उठाए गए, गुनहगारों को पकड़ा गया है, वे जेल में पड़े हैं। हमारा सबसे महत्वपूर्ण जिम्मा था कि विद्यार्थियों का एक वर्ष बर्बाद न हो, तत्काल परीक्षाएं लेना बहुत जरूरी था।
गत मे 3 भएको नीट यूजी परीक्षाको प्रश्नपत्र लिक भएपछि भारतमा प्रदर्शन चर्किएको छ। दिल्लीको जन्तर मन्तरमा विभिन्न समूह र दलहरूले विगत 1 महिनादेखि विरोध प्रदर्शन गरिरहेका छन्। सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिन लामो अनसन मध्यराती तोड्दै आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्रीको मध्यरातीको सन्देशपछि राजनीतिक सरगमी झनै पढेको छ। प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले मोदी को भिडियोलाई निरर्थक भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नु भएको छ। यो घटनाको अनुसन्धान हाल भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले गरिरहेको छ। महाराष्ट्र, राजस्थान र दिल्ली लगायतका राज्यहरूमा अनुसन्धान विस्तार गरिएको छ भने हालसम्म 13 जना पक्राउ परिसकेका छन्। विवाद र आन्दोलन तीव्र बनिरहेका बेला भारत सरकारले प्रशासनिक तहमा ठूलो हेरफेर गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गत उच्च शिक्षा विभागको सचिवमा आईएएस अधिकृत नरेश पाल गङ्गवा र विद्यालय शिक्षा विभागमा टीके अनिल कुमारलाई नियुक्त गरिएको छ। लाखौं विद्यार्थीको भविष्य जोडिएको यो विवादले आगामी साता बस्ने भारतीय संसदको बैठकमा झनै उग्र रूप लिने निश्चित देखिएको छ।
आज शुक्रबार, शुक्रबारको कला साहित्यमा नेपाली गीत सङ्गीतमा बढ्दो विकृति र लोकप्रियताको दौडकी सृजनात्मक सङ्कट सम्बन्धी चर्चा गर्दैछौँ। गीत केवल मनोरञ्जन मात्र होइन, समाजको ऐना पनि हो। तर पछिल्लो समय नेपाली गीत सङ्गीतका केही सिर्जनामा प्रयोग भएका शब्द, दृश्य र प्रस्तुतिका शैलीले एउटा गम्भीर बहस जन्माएको छ। प्रश्न उठ्न थालेको छ, के नेपाली गीत सङ्गीत लोकप्रियताको नाममा आफ्नो सांस्कृतिक गरिमा गुमाउँदैछ? थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
डिजिटल प्लेटफर्मको विस्तारसँगै नेपाली गीत सङ्गीतको पहुँच अभूतपूर्व रूपमा बढेको छ। युट्युब, टिकटक र रिल्सले नयाँ कलाकारलाई अवसर दिएका छन् भने दर्शकसम्म पुग्ने बाटो पनि सहज बनाइदिएका छन्। तर यही प्रतिस्पर्धाले केही सृजनाकर्ताहरू छिटो चर्चामा आउने सूत्र खोज्ने गरेका छन्। फलस्वरूप गीत सङ्गीत वा साहित्यिक गुणभन्दा पनि उत्तेजक शब्द, द्विअर्थी अभिव्यक्ति, अश्लील सङ्केत र विवादास्पद दृश्यलाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ। यो अवस्था सृजना हुनुमा सङ्गीतकर्मी, संस्कृतिकर्मी र आम दर्शक श्रोताहरूले चिन्ता व्यक्त गरिरहेका छन्। विशेष गरी पछिल्लो समय केही नेपाली चलचित्रका प्रचारात्मक गीतहरू सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बनेका छन्। चलचित्रको प्रचार गर्ने उद्देश्यले तयार गरिएको भनिएका यस्ता गीतले कथाभन्दा बढी विवाद सृजना गर्ने, सस्तो लोकप्रियता खोज्ने वा सामाजिक मर्यादाभन्दा बाहिर जाने प्रयास गरेको आरोप लाग्ने गरेको छ। चलचित्रको प्रचार आवश्यक भए पनि प्रचारको माध्यम बन्ने गीतले नै चलचित्रप्रतिको नकारात्मक धारणा बनाइदिने अवस्था सृजना हुनु चिन्ताको विषय भएको विश्लेषकहरू बताउँछन्। गीतमा प्रयोग हुने शब्दले समाजको भाषा र संस्कृतिलाई प्रतिबिम्बित गर्छ, तर कतिपय नयाँ गीतमा महिलाप्रति अपमानजनक सङ्केत, सम्बन्धलाई वस्तुकरण गर्ने शैली, हिंसालाई सामान्यकरण गर्ने अभिव्यक्ति वा यौनिक सङ्केतलाई मनोरञ्जनका रूपमा प्रस्तुत गरिएको भन्दै आलोचना हुँदै आएको छ। यसले विशेष गरी किशोर किशोरीमा भाषिक संस्कार र सांस्कृतिक चेतनामाथि दीर्घकालीन प्रभाव पार्न सक्ने चिन्ता शिक्षाविदहरूले व्यक्त गर्दै आएका छन्। यसै सन्दर्भमा आज चलचित्र निर्देशक, लेखक तथा केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका सदस्य मनोज पण्डितसँग छोटो कुराकानी गर्दछौँ। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
हजुर, धन्यवाद।
पछिल्लो समय नेपाली गीत सङ्गीतको भाषा, प्रस्तुति र भिडियोको शैलीलाई लिएर बहस भइरहेका छन्। चलचित्र निर्देशक र लेखकका रूपमा तपाईँले यो बहसलाई कसरी हेर्नु भएको छ?
हरेक कालखण्डमा आआफ्ना बहसहरू हुन्छन्। यो कालखण्डमा भइरहेको बहस चाहिँ एउटा बहसको एकापट्टि चाहिँ हाम्रा सांस्कृतिक भ्यालुहरूलाई उ गर्नु हुँदैन, त्यसलाई अवमूल्याङ्कन गर्नु हुँदैन भन्ने छ भने अर्कोतर्फ चाहिँ आधुनिकतालाई नयाँलाई पनि हामीले अवलम्बन गर्नुपर्ने भन्ने छ। त्यही भएर समाजमा अहिले भइरहेको जुन यो बहस छ, यो बहसको निष्कर्ष चाहिँ अर्को कालखण्डमा भेटिएला, तर अहिले चाहिँ समाज फरक फरक सोच राख्ने, फरक फरक आस्था राख्ने, विचारधारा राख्ने पक्ष बिचमा भइरहेछ, यो स्वाभाविक हो।
यहाँ चलचित्र जाँच समिति सेन्सर बोर्डको सदस्य हुनुहुन्छ। चलचित्र प्रदर्शन अघि त्यसका गीत, संवाद र दृश्यहरूको मूल्याङ्कन गर्ने प्रक्रिया कति प्रभावकारी छ र चलचित्रभन्दा अलग रूपमा सार्वजनिक गरिने प्रमोसनल गीत वा भिडियो बोर्डको अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन?
केन्द्रीय चलचित्र जाँच समितिको क्षेत्राधिकारभित्र पर्दैन। प्रमोसनको लागि जस्ता गीतहरू बनिरहेका छन् त्यो ठुलो सङ्ख्यामा नभएर एउटा सीमित सङ्ख्यामा बनिरहेको छ। त्यो हिसाबले केही गीतहरूले बेला बेलामा चाहिँ कन्ट्रोभर्सी क्रिएट गरे पनि अन्ततको त समाजले नै त्यसलाई के भन्छ निखार गर्ने हो, त्यसले समाजले नै त्यसलाई रिजेक्सन गर्छ, एक्सेप्ट गर्छ। अहिलेको कालखण्डमा चाहिँ समाजले एउटा गीतलाई एक्सेप्ट गरेन, यसको अर्थ चाहिँ समाज चाहिँ अझै पनि आफ्ना मूल्य मान्यतालाई जोगाउन सामर्थ्य छ भन्ने कुरा देखिन्छ। त्यही भएर सबभन्दा पहिलो निर्णायकता चाहिँ समाज नै हुन्छ।
चलचित्र प्रदर्शन अघि सेन्सर बोर्डले पास गर्नु परे चाहिँ गीत सङ्गीतलाई पनि सेन्सर बोर्डको दायरामा ल्याउन चाहिँ माग भइरहेको अवस्था रहेको छ। यसतर्फ सेन्सर बोर्डको धारणा के छ र यहाँको व्यक्तिगत धारणा पनि छोटोमा राखिदिनुहोस् न।
अहिले चाहिँ यो सेन्सर बोर्ड भन्ने शब्दावली हटिसकेका छ, यो सेन्सर भन्ने अवधारणालाई चेन्ज भएको छ। हाम्रो सिनेमाको कन्टेक्स्टमा चाहिँ केन्द्रीय चलचित्र जाँच समिति भन्ने छ, तर यो बिस्तारै समाज जति जति लोकतान्त्रिक हुँदै जान्छ त्यति त्यति समाज चाहिँ यो सेन्सर गर्ने अवधारणाबाट मुक्त हुनुपर्छ। अब चाहिँ छनौट गर्ने हो, हेर्नुहोस् है, जनतासँग पिपलसँग के राइट छ भने, समाजसँग के राइट छ भने, उसले आफूलाई सुहाउने विषयवस्तुहरू, आफूलाई फाइदा हुने, आफूलाई मनपर्ने, राम्रो लाग्ने चिजहरू छनौट गर्न सक्छ।
चलचित्रभन्दा बाहिर सार्वजनिक हुने गीत सङ्गीत र म्युजिक भिडियोलाई पनि कुनै नियमन वा मापदण्डभित्र ल्याउनु पर्ने आवाज पनि उठिरहेको छ। यहाँको विचारमा अहिलेको कानुनी व्यवस्था यसको लागि पर्याप्त छ वा यसमा सुधारको आवश्यकता देख्नुहुन्छ?
यो नियमन भन्ने कुरा चाहिँ यो आर्ट, साहित्य, संस्कृति, कलामा चाहिँ यसको सबभन्दा ठुलो नियमन भनेको नै जनता हो, पब्लिक हो, त्यसका श्रोताहरू हुन् होइन, त्यसका चाहिँ कलाका पारखीहरू हुन्। यो जति जति राज्यलाई बढी भूमिकामा ल्याउन खोज्नु गरिरहेछ त्यसले चाहिँ यसलाई हानि गर्छ। राज्यबाट मुक्त भएर जनताले नै निर्णय गर्ने प्रोसेस हो यो लोकतन्त्र भनेको। त्यही भएर चाहिँ यो जुन दृष्टिकोण, जुन विचार छ, म यो विचारसँग चाहिँ के सहमत छुइनँ भने राज्यले अब धेरै नियमन गर्नुपर्छ भन्ने, राज्य जुन जनतालाई खुल्ला छोडिदिनुपर्ने अवस्था छ। त्यही भएर चाहिँ यो नियमन गर्ने कुरा अथवा अझै यसमा नियमहरू, कानुनहरू ल्याउने कुरामा चाहिँ म त्यति समर्थक छुइनँ।
हजुर, अन्त्यमा नेपाली चलचित्र र गीत सङ्गीतले एकातिर विश्वव्यापी दर्शकमाझ लोकप्रियता हासिल गर्ने र अर्कोतिर आफ्नो भाषा, संस्कृति तथा सामाजिक उत्तरदायित्वलाई पनि जोगाइराख्ने सन्तुलन चाहिँ कसरी कायम गर्न सक्ला?
समाजमा सधैँ हरेक कुराले सन्तुलन कायम गर्छ भन्ने छैन, तर सन्तुलनको सबभन्दा आधार भनेको चाहिँ नियत हो। कुनै पनि सृजनाको पछाडि जुन नियत भन्छ त्यो नियतले चाहिँ समाजको लागि कति हितकार हुन्छ र सृजनात्मक रूपमा कति त्यो उत्कृष्ट बन्छ भन्ने कुरा निर्णायक हो। त्यही भएर हामीले चाहिँ समाजको चेतनामा, समाजको नेरेटिभलाई चाहिँ सुधार गर्ने कोसिस गर्नुपर्छ। यो गीत सङ्गीत चाहिँ समाजको उत्पादन हो र समाजकै लागि उत्पादन हो भनेपछि यसको सबभन्दा ठुलो निर्णायकता, यसको क्रिएटर चाहिँ समाज हो। त्यही भएर हामीले समाज चाहिँ बढी सृजनात्मक रूपमा अगाडि बढ्नुपर्छ र समाज चाहिँ बढी जिम्मेवार हुनुपर्छ। तर को प्रति जिम्मेवार हुनु भन्दाखेरि मानवताप्रति। सो मानिस र समाजबिचको सम्बन्धको यदि सन्तुलन मिल्यो भने चाहिँ यो साहित्य, यो कला, संस्कृति र सिनेमाले पनि आफ्ना कुराहरूलाई सन्तुलन साथ प्रस्तुत गर्न सक्छ।
हुन्छ, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद।
हस्, धन्यवाद।
हुनुहुन्थ्यो चलचित्र निर्देशक, लेखक तथा केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका सदस्य मनोज पण्डित। नेपाली गीत सङ्गीतले स्वर सम्राट नारायण गोपालदेखि अम्बर गुरुङ, गोपाल योञ्जन, शिवशङ्कर, फतेमान, अरुणा लामा, प्रेमदज प्रधान लगायत असङ्ख्य स्रष्टाहरूको समर्पण, साधना र सृजनाबाट गौरवशाली इतिहास निर्माण गरेको छ। यही विरासतलाई नयाँ पुस्ताले आधुनिक प्रविधि, विश्वव्यापी पहुँच र नवीन प्रयोगसँगै जोड्दै अघि बढाउनु समयको माग हो। लोकप्रियता क्षणिक हुन सक्छ, तर कालजयी सृजना समयको सीमाभन्दा धेरै परसम्म पुगेर पुस्तौसम्म बाँचिरहन्छ। त्यसैले नेपाली गीत सङ्गीतको भविष्य केवल डिजिटल प्लेटफर्मका भ्युज, लाइक वा ट्रेन्डिङ सूचीले निर्धारण गर्दैन। त्यसको वास्तविक उचाइ, शब्दको गरिमा, सङ्गीतको मौलिकता, सांस्कृतिक पहिचान, कलात्मक गुणस्तर र समाजप्रतिको उत्तरदायित्वले तय गर्नेछ। सङ्गीतकर्मीले बुझ्नुपर्नेछ कि समयले क्षणिक चर्चालाई होइन मूल्य बोकेका सृजनालाई नै इतिहासमा स्थान दिन्छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।